يا ایها الذین آمنوا، اے لوگو جو ایمان لائے ہو، اذا قمتم جب کھڑے ہو تم، الی الصلاۃ نماز کی طرف، یعنی نماز کے لیے، تو کیا کرو؟ وضو کر لو. یہ لکھا ہوا یہاں نہیں ہے، لیکن آگے جو کام بتایا جا رہا ہے، جو کام کرنے کے ہیں، ان کاموں کے کرنے کو وضو کہتے ہیں. فَغْسِلُوا وُجُوهَكُمْ، دھو لو اپنے منہوں کو، وَأَيْدِيَكُمْ، اور اپنے ہاتھوں کو، إِلَى الْمَرَافِقْ، کوہنیوں تک، مرفق کی جمع، وہ چیز جس کے سہارے سے آرام یا نفع حاصل کیا جائے، کیونکہ عموماً کوہنیاں ٹکا کر انسان ریلیکس کرتا ہے. وَمْسَحُوا، اور مساح کرو، بِرْؤُوسِكُمْ، اپنے سروں کا، وَأَرْجُلَكُمْ، اور اپنے پاؤں کو، یعنی دھو لیا کرو. پاؤں کے لیے دھونے کا لفظ کیوں استعمال کیا گیا ہے؟ اس لیے کہ اگر آپ عبارت پر غور کریں تو فَغْسِلُوا وُجُوهَكُمْ مفعول ہے نا، دھو لو اپنے چہروں کو، وَأَيْدِيَكُمْ زبر آ رہی ہے یہ پر، اپنے ہاتھوں کو، اور اسی کے ساتھ آگے آ رہا ہے وَأَرْجُلَكُمْ، اور اپنے پاؤں کو. اگر یہاں پاؤں کے مسا کی بات ہوتی تو عبارت یوں ہوتی، بِرُؤُوسِكُمْ وَأَرْجُلِكُمْ، کیونکہ بے کی زیر بے حروف جر میں سے ہے نا، رؤوس پر بھی ہوتی اور ارجلے آتا. اِلَى الْكَعْبَيْنِ، دونوں تخنوں تک. وَإِن كُنْتُمْ جُنُبًا، اور اگر تم جنابت کی حالت میں ہو، یعنی ناپاکی کی حالت میں، فَطَّهَّرُوا، تو پاکیزگی حاصل کرو. بہرحال اس آیت میں نماز کے لیے پاکیزگی یعنی وضو اور غسل کے احکامات بتائے جا رہے ہیں. نماز سے پہلے وضو کا کرنا نہ صرف یہ کہ جسمانی طہارت کا سبب ہے، بلکہ اس کے علاوہ انسان کے لیے روحانی سکون کا ذریعہ بھی ہے. جدید دنیا میں پانی سے علاج کی جو اقسام یا طریقے دریافت ہوئے ہیں، ان میں سے ایک طریقہ یہ بھی بتایا گیا ہے کہ دن میں کئی بار اپنے ہاتھ، پاؤں اور چہرے کو دھویا جائے. اس سے انسان کو کئی قسم کی ٹینشن سے ریلیز ملتی ہے. ایک مسلمان صرف اس نیت سے وضو نہیں کرتا، بلکہ وہ اسے دین کا ایک حصہ سمجھ کر کرتا ہے. جیسا کہ نبی پاک نے فرمایا، الطہور شطر الایمان، طہارت نصف ایمان ہے. مسلمانوں کا امتیازی شعار پاک صاف رہنا ہے. وضو سے پاکیزگی حاصل ہوتی ہے، جسمانی میل کچیل صاف ہوتی ہے. اس کے علاوہ وضو سے انسان کے گناہ بھی دھلتے ہیں. یہ بات ہمیں ایک حدیث پاک سے ملتی ہے. نبی صلی اللہ علیہ وسلم نے یہ بھی فرمایا کہ میری امت وضو کے نشانوں کی وجہ سے قیامت کے دن چمکتے اعضاء کے ساتھ آئے گی. آپ سے کسی نے پوچھا کہ کیا قیامت کے دن آپ ہم کو پہچان لیں گے، تو آپ نے فرمایا، ہاں، میں اپنی امت کو ان کے وضو کے اعضاء کے چمکنے سے پہچانوں گا. یعنی دوسری امتوں کے مقابلے میں یہ امت ایک خاص علامت رکھتی ہوگی، اور وہ وضو کے اعضاء کا چمکنا. آپ نے یہ بھی فرمایا کہ پھر تم میں سے جو چاہے جتنی چاہے اپنی چمک بڑھا لے. یعنی جتنا زیادہ وضو کریں گے اور خوشی سے کریں گے اور اچھی طرح کریں گے، اتنی ہی زیادہ اس چمک میں اضافہ ہوگا. ابتدائے اسلام میں ہر نماز کے لیے وضو لازم تھا۔ فتح مکہ کے روز آپ نے وضو کیا اور جرابوں پر مسح کیا اور ایک وضو سے کئی نمازیں ادا کی۔ یہ دیکھ کر حضرت عمر نے عرض کیا، یا رسول اللہ صلی اللہ علیہ وسلم، آج آپ نے وہ کام کیا جو آج سے پہلے نہیں کیا کرتے تھے۔ آپ نے فرمایا، ہاں میں نے بھول کر نہیں کیا، جان بوجھ کر کیا ہے۔ یعنی یہ بتانا مقصود تھا کہ اس کی اجازت ہے۔ مسند احمد کی روایت ہے۔ وضو کے لیے، ہر نماز کے لیے تازہ وضو بہتر ہے اگرچہ ضروری نہیں۔ وضو سے پہلے نیت کا ہونا ضروری ہے۔ انما الاعمال بالنیات، اگر بغیر نیت کے آپ ہاتھ پاؤں دھو رہے ہیں تو اس سے وضو نہیں ہوگا۔ تیسری چیز، وضو سے پہلے بسم اللہ الرحمن الرحیم پڑھنا بھی ضروری ہے۔ وضو کے اعضاء کو ترتیب وار دھونا، جیسے ترتیب یہاں پر بتائی گئی۔ پھر اسی طرح مسلسل دھونا، یعنی کہ ایک دھو کر آپ کچھ کام کر منہ دھو لیں اور پھر الماری صاف کر لیں، پھر آ جائیں اور بازو دھو لیں، اور پھر کچھ اور آپ کو یاد آ جائے اور پھر آ کے پاؤں دھو لیں اور پہلا خشک ہو چکا ہو، ایسا نہیں۔ کنٹینیوسلی، یعنی مسلسل یہ کام کیا جائے، تسلسل کے ساتھ۔ اعضائے وضو کا کوئی بھی حصہ خشک نہ رہے، اگر بال برابر جگہ بھی خشک رہ گئی تو وضو نہ ہوگا۔ حضرت ابو ہریرہ کی ایک حدیث میں آتا ہے کہ آپ صلی اللہ علیہ وسلم ایک موقع پر تشریف لائے جبکہ صحابہ کرام وضو کر رہے تھے اور پاؤں کو بے احتیاطی سے دھو رہے تھے، جس سے پاؤں کی ایڑیاں خشک رہ گئیں، تو آپ نے بلند آواز سے پکار کر فرمایا، ویل للاعقاب من النار، ایڑیوں کو آگ کی ہلاکت۔ یعنی وضو کے حصے اگر خشک رہ جائیں تو وہ فائدے کی بجائے الٹا نقصان دے۔ پھر اسی طرح کم از کم ایک مرتبہ دھونا فرض ہے، اور ایک سے زیادہ مرتبہ میں تین دفعہ تک دھو سکتے ہیں۔ تین دفعہ سے زیادہ دھونا ناپسندیدہ ہے، خلاف سنت ہے۔ وضو کے فرائض چار ہوئے۔ نمبر ایک، چہرے کا دھونا، فاغسلوا وجوہکم، اور چہرے کو اس طرح دھویا جائے کہ جہاں سے بال اگے ہیں ماتھے پہ، وہاں سے لے کے کانوں کی لو تک، یعنی یہ سارا حصہ اور تھوڑی بھی، اس میں سے کوئی چیز خشک نہ رہے۔ پھر وَأَيْدِيَكُمْ إِلَى الْمَرَافِقِ، اور ہاتھوں کو کوہنیوں تک۔ اس میں کوہنیاں شامل ہیں۔ الایا کا لفظ تک، تک سے مراد یعنی انکلوڈڈ ہیں۔ کوہنیاں خشک نہیں ہونی چاہیے، اور اچھی طرح ہاتھ پھیر کر دھونا چاہیے تاکہ کوئی حصہ بیچ میں خشک نہ رہ جائے۔ کوئی جسم پر آٹا لگا ہو، یا کوئی پینٹ لگا ہو، یا کوئی نیل پالش لگی ہو، تو ان سب کو ہٹا لیں تاکہ پانی جسم کو، سکن کو، نیلز کو ٹچ کرے۔ پھر اس کے بعد وَمْسَحُوا بِرُؤُوسِكُمْ، اپنے سروں کو مساح کرو۔ سر کا مسح، یہ بالوں کی ابتدا، یعنی ماتھے کے ابتدا سے لے کر پیچھے تک جاتا ہے۔ بعض علماء کے نزدیک اگر کچھ حصہ بھی سر کا مسح کر لیا جائے تو کافی ہے، اور بعض کے خیال میں چونکہ رأس پورا لفظ آیا ہے کہ سروں کو، تو سر جو ہے وہ یہاں سے لے کے یہاں پیچھے تک ہے، یعنی ماتھے سے لے کے پیچھے گردن تک، جہاں تک بال ہیں، بالوں والا سارا حصہ۔ تو اس میں سارے سر کو کرو۔ وَأَرْجُلَكُمْ، اور پاؤں کو، اِلَى الْكَعْبَيْنِ، تخنوں تک دھو۔ تخنے گھٹنے نہیں، تخنے، نیز نہیں، اینکلز، کیونکہ اکثر لوگ تخنے گھٹنے میں کنفیوز ہو جاتے ہیں۔ یہ تو ہے فرائض۔ ان میں سے اگر ایک فرض بھی کم ہو جائے تو وضو نہیں ہوتا۔ لیکن کچھ سنتیں ہیں. وضو کی سنتیں، اس میں سب سے پہلے بسم اللہ پڑھنا. آپ صلی اللہ علیہ وسلم نے فرمایا، لا وضو لمن لم يذكر اسم اللہ علیہ، اس کا وضو نہیں جو وضو پر اللہ کا نام نہ پڑھے. پھر اسی طرح پانی کے برتن میں ہاتھ ڈالنے سے پہلے ہتھیلیوں کو اچھی طرح دھو لیا جائے، یہ سنت ہے. یعنی ہاتھ پہلے صاف کیے جائیں، پھر برتن میں ہاتھ ڈال کے وضو کیا جا سکتا ہے. اب یہ آپ کہیں گے برتن میں ہاتھ ڈالنے کی ضرورت کیا ہے؟ بات یہ ہے کہ اس دور میں ٹیپ سسٹم نہیں تھا کہ آپ ایک ٹچ سسٹم سے اس کو آن کر لیں اور پھر وضو کر لیں اور پھر ایک ٹچ سے بند کر دیں. بہت سے لوگ اب تک بھی ایسے برتنوں سے پانی لیتے ہیں. بلکہ اگر آج کی صبح کی اخبار میں آپ نے دیکھا ہو تو پاکستان کے جن علاقوں میں قحط پڑا ہوا ہے، کچھ سندھ کی اور بلوچستان کے، وہاں کی ایک عورت کی تصویر دکھائی ہوئی ہے کہ جو کنویں سے پانی نکال کر ڈال رہی ہے. آج بھی پاکستان میں بہت دور دور تک ایسے گاؤں موجود ہیں جہاں عورتوں کے بنیادی فرائض میں سے ایک فرض پانی ڈھو کر لانا ہے گھر کے لیے. اور ایسے میں جب دور دور سے کئی کئی گھڑے سر پر اور بازوؤں پہ اٹھا کے لاتی ہیں تو ان کے لیے وضو کرنے میں دقت اور مشقت ہوتی ہے کہ ایون لوٹے سے بھی کر کے بہت پانی بہایا جائے. تو ایسی جگہوں پر، اور ویسے بھی اگر آپ کسی دریا نہر کے کنارے پر ہوں اور وضو کرنا چاہتے ہوں، تو پہلے ہاتھوں کو صاف کریں، پھر اس کے بعد بڑے حصے پانی کے بڑے لگن سے، ٹب سے یا جس بھی چیز میں ہے اس سے لے کر آپ وضو کر لیں. یہ جو بات میں نے ابھی کی نا کہ ایک دفعہ تو فرض ہے، یہ ایسے ہی علاقوں کے لیے جہاں پانی ملتا ہی نہیں، اس صورت میں تو یہ کہ اگر صرف پینے کے لیے اور وضو کے لیے نہیں تو آگے تیمم کا حکم آ رہا ہے. لیکن اگر اتنا ہے کہ ایک دفعہ میں بھی ایک دفعہ کا کام چل سکتا ہے یا گیلا ہاتھ اچھی طرح پھیرا جا سکتا ہے، تو اس سے بھی جب تک ساری سکن گیلی ہو جائے تو وضو ہو جائے گا. پھر اس کے بعد تمام اعضاء کا تین دفعہ دھونا، یہ بھی مسنون ہے. فرض ایک دفعہ دھونا ہے. مسواک کرنا سنت ہے. آپ صلی اللہ علیہ وسلم نے فرمایا، اگر مجھے اپنی امت پر مشقت کا اندیشہ نہ ہوتا تو میں انہیں ہر وضو کے ساتھ مسواک کرنے کا حکم دیتا. نمبر چار، کلی کرنا. کلی مسنون ہے، فرض نہیں. یعنی اگر پانی کم ہے اور آپ کلی نہیں کرتے اور ناک میں پانی نہیں ڈالتے تو وضو ہو جائے گا. یہ پھر قحط زدہ علاقوں کو سامنے رکھ کے یا پانی کی شدید کمی کے علاقوں کو، اور دور دراز کیا جائیے، بعض اوقات آپ ایک بہت ہی ترقی یافتہ شہر میں ہوتے ہوئے پانی کی کمی کا شکار ہو سکتے ہیں. تو ایسی صورت میں جب گھر میں آپ خرید کر پانی لا رہے ہیں اور آپ کے لیے بہت زیادہ پانی بہانا پاسبل نہیں، تو اس صورت میں منیمم پانی، مثلاً ایک گلاس ڈیڑھ گلاس پانی ہے اور اسی میں آپ سارا وضو کرنا چاہتے ہیں، اور آپ کو یہ کہ اگر آپ نے کلی کی اور ناک میں پانی ڈالا تو منہ دھونے کے اور بازو دھونے کے لیے نہیں رہے گا، تو آپ کلی اور ناک کو چھوڑ بھی سکتے ہیں. لیکن یہ انتہائی مشکل وقت کی بات ہے، عام حالات میں نہیں. اور کلی کا پانی باہر پھینکنا چاہیے، پینے کی کوشش نہ کریں. اللہ یہ کہ پینے اور کلی کے لیے ایک ہی پانی ہو تو پھر مجبوری میں اور بات ہے. آپ صلی اللہ علیہ وسلم نے فرمایا، اذا توضأت فمضمض، جب تو وضو کرے تو کلی کر. پھر ناک میں پانی ڈالنا اور اسے صاف کرنا، یہ بھی سنت ہے. آپ نے فرمایا، بالغ فی الاستنشاق الا ان تکون صائما، ناک میں پانی لے جانے میں مبالغہ کر، یعنی آگے تک لے جاؤ پانی جتنا میکسیمم لے جا سکتے ہو تاکہ اندر تک ناک صاف ہو. الا یہ کہ تم روزہ دار ہو، روزے کی حالت میں نہیں، کیونکہ وہاں سے پھر حلق تک اور حلق سے سٹمک تک جانے کا اندیشہ ہوتا ہے. مردوں کے لیے داڑھی کا خلال کرنا. عمار بن یاسر رضی اللہ تعالیٰ عنہ نے وضو میں داڑھی کا خلال کیا تو اس پر حیرت کا اظہار کیا گیا. انہوں نے فرمایا، میں خلال کیوں نہ کروں جبکہ میں نے نبی صلی اللہ علیہ وسلم کو ایسا کرتے دیکھا ہے. یعنی داڑھی کو دھونا ضروری نہیں، صرف سکن کا حصہ دھو کر جو بالوں کا حصہ ہے اس میں صرف ہاتھ پھیرا جا سکتا، ہاتھ پھیرنے کو خلال کہتے ہیں. پھر اسی طرح کانوں کے اندر اور باہر کا مسح کرنا بھی سنت ہے. इसका तरीका क्या होगा कि जब आप मसा करने लगे तो अपने हाथों को थोड़ा सा वेट कर ले और सबसे पहले सर पे फेरे। सर पे फेरने के लिए अगर आप इस तरह अपने हाथ को कर लें, करें इस तरह, यानी तीन उंगलियां एक तरफ, एक उंगली ये दो एक तरफ, ठीक है। अच्छा, अब ये जो तीन उंगलियां हैं इनको आप अपने सर पे ले जाएं, ठीक है। एक उंगली बचाए रखें, ये आप सर पे ले जाएं, पीछे तक ले जाएं, ठीक। फिर पीछे से इसको ऐसे ऐसे करके आगे ले आएं, क्योंकि मसा में जाना भी है और आना भी है, ठीक। उसके बाद ये उंगलियां जो बच गई, इनके साथ कानों का मसा आप लगाइए। ये जो कानों के नीचे लटकने वाले लोहे, इससे आप शुरू कीजिए और सारे में घुमाइए, ठीक। नीचे से जहां कांटा पहनते, नीचे से ले जाके जहां जहां वो घूमता जाए पैसेज अंदर तक, बहुत अंदर नहीं उंगली डालनी, जाहिर कान है, अंदरूनी कान का मसा नहीं है। और ये जो अंगूठा बच गया है इसको पिछली तरफ, ठीक, ये हो गया वो जी, नहीं ऊपर से नीचे नहीं, इसमें यूं, क्योंकि ऊपर से नीचे लाने में वो पीछे वाले अगले वाले नाखून नहीं लगाएंगे आप। ये यहां से शुरू करके जैसे आगे से आपने इस तरह किया, इसी तरह पीछे से आप यूं कर लीजिए बस। फिर इसके बाद ये कानों का मसा भी क्या है, सुन्नत, फर्ज नहीं। फर्ज कौन सा है, सर का। फिर इसी तरह हाथों और पांव की उंगलियों का खिलाल, हाथों और पांव की उंगलियों का खिलाल। खिलाल का मतलब यह है कि जब आप मसा कर चुके तो दोनों उंगलियों को एक दूसरे के अंदर इस तरह डालें, यूं एक जैसे मुट्ठी सी बना लें दो हाथों की मिलाकर। तो इसको बंद करने की जरूरत नहीं, सिर्फ इस तरह, ताकि यहां अगर कुछ खुश्क रह गया हिस्सा तो उसको कर लिया जाए। इसी तरह पांव के अंदर भी छोटी उंगली से लेके सब उंगलियां अंदर से धो सकते हैं। फिर इसी तरह हाथों और पांव को धोने में दाएं तरफ से शुरू करना, ठीक। जब बाजू धोएं दाएं तरफ से, फिर बायां। पांव धोएं पहले दायां फिर बायां। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, इजा तवद्दा तुम फब्दउ बिमयामिनकुम, जब तुम वुजू करो तो दाएं जानिब से शुरू करो। हजरत आयशा रजी अल्लाह ताला अन्हा फरमाती हैं कि नबी सल्लल्लाहु अलैहि वसल्लम को जूता पहनने, कंघी करने, वुजू और सब कामों में दाईं तरफ पसंद थी। बुखारी की रिवायत है। चेहरे, हाथों और पांव के ज्यादा हिस्से तक वुजू का पानी पहुंचाकर कयामत के दिन की नूरानियत बढ़ाना भी मसनून है, ठीक। यानी वैसे तो कोहनियों तक है, लेकिन अगर पानी है तो जरा सा ऊपर भी जा सकते हैं आप, ठीक है। तो वो आपने फरमाया ना, जो और चाहे चमक बढ़ा ले तो आगे तक भी जा सकते हैं। पांव भी इसी तरह थोड़े पिंडलियों तक धो सकते हैं, अगर चटखनों तक धोना फर्ज है। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, क़यामत के दिन मेरी उम्मत के चेहरे, हाथ और पांव वुजू के आसार की वजह से मुनव्वर होंगे। तुम में जो अपनी चमक को लंबा करना चाहे तो कर गुजरे। सर का मसा माथे के बालों से शुरू करके गुद्दी तक ले जाना, ये नबी सल्लल्लाहु अलैहि वसल्लम का मामूल रहा है। बुखारी की रिवायत है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने दोनों हाथों के साथ सर के अगले हिस्से से मसा शुरू किया और गुद्दी तक ले गए, फिर उन्हें वापस लाए, ठीक। वुजू के बाद ये दुआ भी पढ़नी चाहिए, अशहदु अल्ला इलाहा इल्लल्लाह वहदहु ला शरीक लह व अशहदु अन्न मुहम्मदन अब्दुहु व रसूलुह, अल्लाहुम्मा जअलनी मिनत तव्वाबीन व जअलनी मिनल मुततहिरीन। मैं गवाही देता हूँ कि एक अल्लाह के सिवा कोई माबूद नहीं, उसका कोई शरीक नहीं। मैं गवाही देता हूँ कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम उसके बंदे और रसूल हैं। ऐ अल्लाह, मुझे तौबा करने और पाक रहने वालों में से बना। ये दुआ प्यारे रसूल की प्यारी दुआओं में लिखी होगी, वहां से आप याद कर सकते हैं। बेहतरीन तरीका यह है कि छोटे से स्टिकर पर लिख कर अपने हाथ से किसी मिरर पे लगा दें चंद दिन के लिए। क्योंकि मिरर की बात इसलिए कर रही हूँ कि एक तो वहां से लगाया हुआ उतारना आसान होता है, दूसरा ये कि वो वाहिद जगह है घर की जहाँ खवातीन शौक से जाती हैं, तो जब भी उसके पास जाएंगी तो दुआ पढ़ के याद कर लेंगी। और कम से कम वुजू करने के बाद आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जो शख्स अच्छी तरह वुजू करता है और अशहदु अल्ला इलाहा इल्लल्लाह व अशहदु अन्न मुहम्मदन अब्दुहु व रसूलुहु पढ़ता है, उसके लिए बहिश्त के 8 दरवाजे खोल दिए जाते हैं जिससे चाहे दाखिल हो जाए, इसलिए जरूर ही इसका एहतमाम कीजिए। वुजू में कुछ चीजें नापसंदीदा हैं, मसलन नापाक जगह बैठ के वुजू करना कि छींटे वगैरह पड़े, 3 बार से ज्यादा धोना वहम में मुबतला होके, कई लोगों को वहम होता है ना कि अभी पाक नहीं हुए, अभी नहीं हुए, और धोना शुरू कर देते हैं, फिर धोना शुरू कर देते हैं। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जिसने ऐसा किया उसने बुरा किया और जुल्म किया, इसे जुल्म से ताबीर किया गया है। ये तो हो गया वुजू। अच्छा, यहाँ पर एक छोटा सा मैं वाकया कोट करना चाहूंगी कि इस्लाम ने जो तहारत और नजाफत की हमें ताकीद की है कितनी जरूरी है और कितनी फायदेमंद है। हमें सिखाया गया कि नमाज पढ़ो तो वुजू कर लो, खाना खाओ तो हाथ धो लो, कहीं नजासत जिस्म को लग जाए तो जिस्म धो लो। ये रिसेंटली एक वाकया लिखा हुआ किसी ने भेजा है कि आगा खान हॉस्पिटल में एक मरीज ऐसा आया जिसने नेशनल फूड वेयर हाउस कराची की सफाई की और सख्त बीमार हो गया। वो कह कर रहा था जोड़ों और सर में दर्द था, शुगर लेवल खून में 66 mg/dL तक गिर गया, अंदरूनी अज़ा ने काम करना छोड़ दिया। उसने बताया कि स्टोर में चूहों की मेंगलियां पड़ी थी जिन्हें उसने साफ किया था, बिलाखिर वो इसी बीमारी में मर गया और वजह वही वायरस थी जो चूहों को लगती है, हांटा वायरस, और ये चूहों की नजासत से लगती है। अब अगर वो हो सकता है कि हाथ वगैरह गंदे थे और उन्हीं हाथों से उसने कुछ खा लिया और उससे उसके जिस्म में सब कुछ चला गया, तो बाद वक्त हम लोग बिल्कुल एहतियात नहीं करते। सुन्नत है कि कुछ भी खाने से पहले हाथ जरूर धो लिए जाए, और अगर कोई मौका ना हो तो फिर किसी चम्मच वगैरह से खा लें या किसी टिश्यू में पकड़ के खा लें। बस जगह ऐसी होती है ना हाथ धो ही नहीं सकते, लेकिन प्रॉपर मील से पहले तो लाजमन हाथ धोने चाहिए और बच्चों को भी आदत डालें। और इसी तरह यह है कि जो चीजें आप पकाने वगैरह के लिए लाएं या इसी पैक्ड फूड लाएं उसको भी डिब्बे वगैरह या बॉटल्स वगैरह, तो उनको भी एक दफा हल्के से पानी से धो लिया जाए तो बेहतर है। फिर फरमाया हुआ इन कुन तुम जुनुबन फत्तहरु, अगर तुम हालत जनाबत में हो तो पाक हो जाओ, तहारत हासिल करो। जनाबत की हालत में वो नापाकी जो हैज या निफास या एहतलाम वगैरह से होती है, इसको जनाबत कहते हैं, और इसमें सिर्फ वुजू से काम नहीं चलता, इसमें नहाना जरूरी है। इसमें आप देखें कि ये जितनी भी कैफियत हैं ये इंसानी नजासत ही की कैफियत हैं, और नमाज इंसान को रूहानी पाकीजगी अता करती है, और उस रूहानी पाकीजगी की तकमील उस वक्त होती है जब इंसान जहनी तौर पर और जिस्मानी तौर पर भी पाक हो। अच्छा, याद रखिए कि जनाबत के लिए जब गुस्ल करना हो तो ऐसी सूरत में 2 चीजें जरूरी हैं। नंबर 1 तो ये कि नमाज के वुजू जैसा वुजू किया जाए, ये फर्ज है। जनाबत की पाकीजगी के लिए वुजू फर्ज है, यानी उन तमाम आज़ा का धोना जो वुजू में धोने जरूरी हैं। उसके अलावा बाकी कुल्ली वगैरह भी करना, नाक में पानी डालना, अगर कोई अंगूठी वगैरह पहनी है तो उसको हिला लेना, ये वुजू में भी जरूरी होता है। क्योंकि पहले कहा ना कि अगर कोई भी चीज जिसकी रुकावट है स्किन के साथ दरमियान, पानी और स्किन के दरमियान, उस रुकावट को दूर करना जरूरी है। इसी तरह अगर कोई और जेवर वगैरह पहना हुआ है या घड़ी पहनी हुई है तो उसको भी हिला लिया जाए, चूड़ियां वगैरह कोई भी चीज, कानों में अगर कांटे वगैरह हैं तो उनको भी हिला लिया जाए ताकि अंदर तक सुराख में पानी जाए, नाक में कुछ पहना हुआ तो उसको भी हिलाया जाए, क्योंकि एक बाल बराबर भी जगह अगर खुश्क रह जाए तो वुजू नहीं होता और जनाबत की हालत में गुस्ल नहीं होता। ये तो एक हिस्सा है इसका कि वुजू के आज़ा वुजू के तरीके पर धोने चाहिए। दूसरी चीज, पूरे जिस्म पे पानी बहाना चाहिए, सर समेत, सर समेत, सर का भी एक बाल खुश्क नहीं होना चाहिए। हाँ, एक चीज है कि सर में भी स्किन का धोना जरूरी है। मसलन अगर किसी के बहुत लंबे बाल हैं और वो अपने पूरे बाल नहीं धो रही खातून, सिर्फ स्किन गीली कर लेती है तो उससे भी गुस्ल हो जाता है। यानी मेरी मुराद ये है कि मसलन ये बालों का हिस्सा, ये बाल अगर नहीं धोए जाएंगे तो कोई हर्ज नहीं, लेकिन ये बाल जिस्म के जिस हिस्से से जुड़े हुए हैं उसको धोना जरूरी है, इन स्किन का, यानी सर से लेके पांव के नाखून तक पूरा जिस्म भीगना चाहिए। और नंबर दो, वजू कर लेना चाहिए। और इब्तिदा में अगर जिस्म पर कोई नजासत लगी हो तो इस्तंजा वगैरह भी कर लेना चाहिए। वह इन कुन तुम मर्दा, और अगर तुम बीमार हो, औ अला सफरिन, या सफर पर हो, औ जा अहद मिनकुम मिनल गाइत, या तुम में से कोई शख्स रफे हाजत से आया है। गाइत का लफ्ज जो है ये नशेबी वसी मैदान के लिए इस्तेमाल होता है। देहात वगैरह में अब भी लोग घरों में टॉयलेट्स नहीं रखते, वो दूर दराज बाहर जाते हैं, मैदानों में जाते हैं, तो उसी से मुशादत होने की वजह से टॉयलेट जाने के लिए लफ्ज क्या इस्तेमाल हुआ, गाइत। अब देखें कि कुरान में बाज अल्फाज इशारे के नाय में बात की गई है, क्योंकि अदब, तहजीब, तमीज, सलीके का मजहर है हमारा दीन इस्लाम। कि कोई ऐसी बात भी करनी पड़े जो इंतहाई ऑकवर्ड हो तो उसके लिए वो लफ्ज इस्तेमाल करो जो इंतहाई महज़ब हो, नॉनसेंस नहीं। औ जा अहद मिनकुम मिनल गाइत, या तुम में से कोई टॉयलेट्स होकर आया है, रफे हाजत से आया है। औ लामस्तुम निसा, या औरतों को हाथ लगाया है, लम्स टच करना। और यहां लम्स से मुराद महज जाहिरी किसी हिस्से को टच करना मुराद नहीं, इससे मुराद जिस्मानी ताल्लुक है, शोहर और बीवी के ताल्लुक, फिजिकल रिलेशनशिप की तरफ इशारा है जिससे गुस्ल फर्ज होता है। औ लामस्तुम निसा फलम तजिदू मान, फिर पानी ना पाओ, यानी जनाबत की हालत में हो, या रफे हाजत से आए हो, वुजू भी नहीं, या गुस्ल भी नहीं इवन, और पानी भी नहीं, अब क्या हो, नमाज छोड़ दो। नहीं, अब भी नमाज नहीं छोड़ सकते, नमाज पढ़ना होगी। पानी नहीं मिलता तो क्या करो, फतयम्ममू, तयम्मम कर लो, किससे, साईदन तय्यबन, पाकीजा मट्टी से। कैसे करो, फमसहु बिवजूहकुम, मसह करो अपने चेहरों का, व अईदीकुम, और अपने हाथों का। अब यहां अईदीकुम इलल मराफिक नहीं कहा कि कोहनियों तक, सिर्फ अईदीकुम आया है, यानी खाली हाथ काफी हैं, मिन्हु उसमें से।